السلام عليكم ورحمة الله وبركاته. بسم الله الرحمن الرحيم، نحمده ونصلي ونسلم على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ياسين والقرآن الحكيم، إنك لمن المرسلين على صراط مستقيم. تنزيل العزيز الرحيم. لتنذر قوما ما أنذر آباؤهم فهم غافلون. صدق الله مولانا العظيم وصدق رسوله النبي الأمي الكريم، ونحن على ذلك من الشاهدين والشاكرين، والحمد لله رب العالمين. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. سبحانك لا علم لنا إلا ما علمتنا، إنك أنت العليم الحكيم. اللهم انفعنا بما علمتنا، وعلمنا ما ينفعنا، وزدنا علما. إن الله وملائكته يصلون على النبي. يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آله وأصحابه وأتباعه وأزواجه وذريته. سورة ياسين کی پہلی چھ آیتوں کی تلاوت کی گئی، اور ان چھ آیتوں میں سے پہلی آیت یاسین اور دوسری آیت والقرآن الحکیم، ان دونوں کی تفسیر گزر چکی ہے. مختصرا یاسین اللہ عالم بمرادہ بذلک، یاسین حروف مقطعات میں سے ہے، یعنی الف لام میم ہا میم اس طرح کے الفاظ جیسے ہے، جن کا معنی ہمیں معلوم ہی نہیں. اللہ سبحانہ وتعالی نے جان بوجھ کر ہمیں اس کا معنی نہیں بتایا ہے، تو یہ یاسین ان میں سے ہے. آگے والقرآن الحکیم، حکمت والے قرآن کی قسم یا مضبوط قرآن کی قسم، اس کو گزشتہ درس میں تفصیل سے بیان کیا گیا کہ حکمت والے قرآن کی قسم، یعنی وہ قرآن جس کے مضامین حکمت سے بھرے ہوئے ہیں. حکمت ایک لحاظ سے تو یہ کہ الگ الگ فنون، الگ الگ ٹاپکس، الگ الگ سبجیکٹس کی دقیق دقیق باتیں. دوسرا یہ کہ حکمت کا ایک معنی علم اور اس پر عمل کی توفیق، اس سے کہ حقیقی وزڈم تو وہی ہے. ہم جب کہتے ہیں کہ فلاں شخص بہت وائز ہے تو یہ تعریف کے طور پر کہتے ہیں. تو تعریف کس کی؟ اس کی عقل کی، اس کے عقل اور اس کے تجربے جو بھی ہے اس کی روشنی میں وہ فیصلے بہت اچھا کرتا ہے وغیرہ، اس کو وائز کہتے ہیں حکمت. تو ظاہر ہے کہ سب سے حکمت اور وزڈم اور فیصلے میں سب سے بہتر تو وہ شخص ہوگا جو آخرت کی تیاری کرے، آخرت کی طرف بڑھے، اور اس کا طریقہ علم و عمل ہے. اسی لیے بہت سی جگہوں پر قرآن میں جہاں کہیں حکمت کا لفظ آتا ہے تو حکمت کا معنی ہوتا ہے علم اور اس پر عمل کی توفیق. جیسے متعدد انبیاء کے بارے میں آتا ہے، یوسف علیہ السلام کے بارے میں آتا ہے، ولما بلغ اشدہ آتیناہ علم و حکما، ہم نے ان کو علم عطا کیا اور حکمت. مفسرین نے کہا کہ علم سے مراد علم اور حکمت سے مراد علم پر عمل، جیسے کہ سب سے اعلیٰ حکمت تو وہ ہے، تو حکمت والے قرآن. دوسرا معنی مضبوط قرآن، مضبوط سے مراد کہ دلائل کے اعتبار سے بہت مضبوط، کوئی اس کو باطل نہیں قرار دے سکتا ہے، کوئی اس کے خلاف تہمت نہیں لگا سکتا ہے، انگلی نہیں اٹھا سکتا ہے. وَلَوْ كَانَ مِنْ عِنْدِ غَيْرِ اللَّهِ لَوَجَدُوا فِيهِ اخْتِلَافًا كَثِيرًا أَفَلَا يَتَدَبَّرُونَ الْقُرْآنَ، کیا وہ لوگ قرآن پر غور نہیں کرتے ہیں؟ وَلَوْ كَانَ مِنْ عِنْدِ غَيْرِ اللَّهِ لَوَجَدُوا فِيهِ اخْتِلَافًا كَثِيرًا، اگر وہ اللہ کے علاوہ کا بنا ہوا ہوتا، اللہ کے علاوہ کی طرف سے ہوتا، اس میں اختلافات، تعارض، تناقض، کنٹرڈکشن ضرور پاتے، بکثرت پاتے. لیکن کہیں بھی کانٹرڈکشن نہیں ہے. قرآن ہر دور میں قرآن کے دشمن رہے اور قیامت تک رہے رہیں گے, اور ظاہر ہے کہ اسلام اور اسلام کے دشمن اگر وہ قرآن کو باطل کرا دے تو وہ راستہ آسان ہو گیا, تو ضرور ڈھونڈا ہوگا. لیکن قرآن میں کوئی بھی ایسی جگہ نہیں ہے جہاں تعارض نظر آتا ہے یا جہاں کوئی ایسی بات نظر آتی ہے کہ یہ تو بالکل غلط ہے, حقیقت کے خلاف ہے. تو مضبوط قرآن اور اس کی قسم کھائی گئی. آگے اللہ سبحانہ وتعالیٰ فرماتے ہیں انک لمن المرسلین, یقیناً آپ پیغمبروں میں سے ہے, ان میں سے ہے جو بھیجے گئے. انک لمن المرسلین, آپ پیغمبروں میں سے ہے. یہ نہیں فرمایا کہ آپ پیغمبر آپ رسول ہیں, یہ فرمایا کہ آپ رسولوں میں سے ہیں. یعنی ایک لمبا سلسلہ ہے جس کے آپ آخری کڑی ہے, کوئی نئی چیز نہیں ہے. یہ اس لیے فرمایا کہ آگے اللہ سبحانہ وتعالی فرمائیں گے کہ قوم عرب وہ قوم ہے جن کے پاس لمبی مدت سے کوئی نبی ہے نہیں آیا. ذرا تاریخ سمجھیے, آدم علیہ السلام سے لے کر آدم علیہ السلام سے نوح علیہ السلام, پھر آگے آگے مختلف پیغمبر آتے آئے چلے گئے, اور الگ الگ خطے میں الگ الگ قوموں کی طرف. ہمارے آقا صلی اللہ علیہ وسلم کے سوا آدم علیہ السلام تو اپنے سب لوگوں کے نبی تھے, اسے کہ وہی تھے اور پھر وہی ان کے اولاد. اسی طرح نوح علیہ السلام کے زمانے میں بھی نوح علیہ السلام سب پوری دنیا کی طرف بھیجے گئے, اس لحاظ سے کہ دنیا میں جو لوگ تھے وہ بہت چھوٹے تھے, وہ ایک ہی جگہ میں رہتے تھے. آدم علیہ السلام کی جو کچھ اولاد تھی, نوح علیہ السلام آدم علیہ السلام کے بہت قریب ہے, تو نوح علیہ السلام ان کے بھیجے گئے. لیکن اکثر انبیاء, جب انسانیت پھیل گئی دنیا میں, تو اکثر انبیاء ایک بستی, ایک شہر, چند شہروں, چند ملکوں, ایک ملک کی طرف بھیجے گئے. خیر یہ سلسلہ چلتا رہا ابراہیم علیہ السلام تک. ابراہیم علیہ السلام کے دو بیٹے, دو صاحبزادے ہوئے, ایک اسماعیل علیہ السلام اور ایک اسحاق علیہ السلام. اسماعیل علیہ السلام پیدا ہوئے مکہ مکرمہ میں, بلکہ پیدا ہوئے اس سے پہلے, لیکن مکہ مکرمہ میں یہ ان کا وطن ہو گیا. اور اسحاق علیہ السلام وہ شام کے کسی علاقے میں. اور اس کے بعد اسحاق علیہ السلام کی اولاد میں بہت زیادہ پیغمبر آئے. اسحاق علیہ السلام کے بیٹے خود یعقوب علیہ السلام پیغمبر, ان کے بیٹے یوسف علیہ السلام پیغمبر. یوسف علیہ السلام کے کوئی براہ راست بیٹا پیغمبر نہیں ہوا, لیکن کچھ مدت میں, کچھ چند سالوں کے بعد انہی کے نسلوں میں موسیٰ علیہ السلام, موسیٰ علیہ السلام کے ساتھ ہارون علیہ السلام, اور سلسلہ چلتا رہتا ہے. اور اس سلسلے میں آخری نبی جو اسحاق علیہ السلام کے اولاد میں ہے وہ عیسیٰ علیہ السلام ہے. وہ بھی بنو اسرائیل ہی میں سے تھے, یعنی جس کو ہم جوز کہتے ہیں. عیسیٰ علیہ السلام حقیقتاً انہی کی طرف بھیجے گئے. یہ الگ بات ہے کہ ان میں سے اکثر نے ان کو انکار کر دیا اور دوسرے لوگوں نے ان کی بات مان لی. تو خیر, اور اس میں تو ادھر اسحاق علیہ السلام کے اولاد میں بکثرت پیغمبر, کبھی ایک زمانے میں دو, ہارون موسیٰ علیہ السلام, ایسا بھی ہوتا تھا. اور اسی طرح یہاں اسماعیل علیہ السلام عرب کی طرف, عربوں میں انہوں نے محنت کی جو مکہ مکرمہ وغیرہ. اسماعیل علیہ السلام کے بعد کوئی نبی نہیں آیا, لمبی مدت تک کوئی نبی آیا نہیں آیا. تو ظاہر ہے کہ نبوت کا پیغام جو ہے, جو اسماعیل علیہ السلام نے چھوڑا, وہ تو باقی رہا. لیکن ایک ہوتا ہے نبی اور دوسرا ہوتا ہے غیر نبی. ظاہر دونوں کی محنت میں, دونوں کے الفاظ میں جو تاثیر, جو برکت ہے, دونوں میں فرق ہے. تو نتیجہ یہ ہوا کہ دوسرے قوموں میں تو پیغمبر چلتے رہے, لیکن عرب لوگ وہ پیغمبروں سے غیر مانوس ہو گئے. پیغمبر جو ہے اس کے ساتھ فیملیارٹی نہیں رہی, کہ پیغمبر کیا ہے, کیسے محنت کرتا ہے, کس طرح اللہ کے ساتھ جوڑتا ہے, اجنبی چیز ہو گئی. پیغمبر کی علامت کیا ہے کہ وہ حق پر ہے. ایسا نہیں تھا کہ وہ پیغمبر آیا تو وہ کمپیئر کر سکے, اچھا کہ پہلے جو پیغمبر آئے وہ بھی ایسی ہی باتیں کر کے گئے, اس کا مطلب ہے کہ یہ پیغمبر بھی حق پر ہے. پیغمبر لمبی مدت سے آیا ہی نہیں, اسماعیل علیہ السلام کے زمانے سے, تو ان کو اجنبی لگا, یہ کوئی نئی چیز ہے. تو اللہ سبحانہ وتعالی اشارتاً اس کو رد کر رہے کہ یہ کوئی نئی چیز نہیں, یہ لمبا سلسلہ ہے. ہاں آپ کے قوم کی طرف لمبی مدت سے پیغمبر نہیں آیا, لیکن پیغمبر تو آتے گئے ایک دنیا میں, اور آپ کو ان کی خبریں ملتی گئی. عرب لوگ اگرچہ ان کی طرف براہ راست اسماعیل علیہ السلام کے پاس کے بعد پیغمبر نہیں آیا نبی صلی اللہ علیہ وسلم تک, لیکن پیغمبر محنت کرتا ہے, پیغمبر کے نتیجے میں لوگ تیار ہوتے ہیں, وہ مشن کو آگے چلاتے ہیں. تو اسی طرح ایسے لوگ تو عرب میں ضرور آئے ہوں گے, بلکہ آئے تھے, لیکن براہ راست پیغمبر نہیں آیا. تو اللہ سبحانہ وتعالیٰ اس لیے فرمائے کہ انک لمن المرسلین, آپ پیغمبر ہیں, اور صرف یہ نہیں کہ آپ اجنبی, لمبا سلسلہ ہے, اور آپ اس میں سے ایک کری ہے. علی صراط مستقیم, سیدھے راستے پر, بلکہ اس کا ترجمہ بہتر یہ ہوگا ایک عظیم الشان سیدھے راستے پر. اس سے کہ یا مفسرین نے کہا کہ تنوین جو ہے وہ تعظیم کے معنی میں ہے. صراط مستقیم, مستقیم کا کیا معنی؟ سیدھا راستہ. اس کا ایک معنی تو یہ ہے کہ یہ وہ راستہ ہے جو سب سے کم وقت میں سب سے آسانی کے ساتھ منزل مقصود تک پہنچا دیتا ہے. اگر یہاں سے لندن تک پہنچنا ہے, تین راستے ہیں. ایک راستہ جو ادھر سے جاتا ہے داہنی طرف جا کر پھر مڑ کر لندن کی طرف آتا ہے, دوسرا راستہ بائی طرف مڑ کر پھر لندن کی طرف آتا ہے, تیسرا راستہ سیدھا. تو سب سے آسان, سب سے چھوٹا راستہ وہ سیدھا راستہ ہوگا. تو سیدھے راستے سے مراد وہ راستہ جو منزل مقصود اللہ, جنت, کامیابی تک سب سے جلدی پہنچا دیتا ہے, سب سے آسانی کے ساتھ. تو اعلیٰ صراط مستقیم, آپ سیدھے راستے پر ہیں. مستقیم کا دوسرا معنی کیا ہے؟ مستقیم کا دوسرا معنی ہے مضبوط. یہ بھی مستقیم کا ایک معنی ہے, مضبوط راستہ. مضبوط راستہ اس کا کیا معنی؟ مضبوط راستہ کا معنی یہ کہ مجرب ہے, ٹھوس تھے, دلائل ہے. ایسا نہیں کہ یہ راستہ شاید لندن تک پہنچے گا, لیکن ہم نے تو پہلے یہ راستہ طے نہیں کیا ہے تو معلوم نہیں ہے. ماپ اٹلس وغیرہ کھولتے تو پورا واضح نہیں, مضبوط ہے, سب دلائل ہے کہ یہ راستہ یہی راستہ حق, یہ حق کا راستہ ہے اور یہی راستہ حق کا ہے, اس پر دلائل ہے. ایسے ہی کسی کی رائے نہیں ہے, کسی نے بنایا ہوا نہیں ہے, مضبوط, اس پر دلائل ہے. علی صراط مستقیم. اور مستقیم کا ایک دوسرا معنی یہ ہے کہ وہ سیدھا ہے, یعنی پورا بیلنسڈ ہے, ماڈریٹ ہے, اس میں کسی قسم کا ایکسٹریم نہیں ہوتا ہے. ہر جو ضروری چیز ہے وہ اس میں ہے. ایسا نہیں کہ اس راستے میں ہے کہ اللہ کی عبادت کرو اور اتنی عبادت کرو لیکن مخلوق کو بالکل ترک کرو, مخلوق کے کوئی حقوق ہے ہی نہیں. نہیں, ایسا نہیں ہے. راستہ بالکل میانہ روی والا, اعتدال والا, یہ سب مستقیم میں آ گئے. اور یہ تو یہ صراط مستقیم, اور پیغمبر انک لمن المرسلین علی صراط مستقیم. اب علی صراط مستقیم آیا, اب اس سے پہلے پیغمبر کا ذکر آیا, اس سے پہلے پیغمبر کا ذکر آیا, اور اس کے آگے قرآن کا ذکر آئے گا, تنزیل العزیز الرحیم, ہم سمجھائیں گے. تو پیغمبر اور کتاب دونوں جب ہوتے ہیں اس وقت آدمی سیدھے راستے پر چلتا ہے, اس وقت آدمی سیدھے راستے پر چلتا ہے. یہ ایک بات ذکر کر دوں جو حضرت مفتی شفیع صاحب रहमतुल्लाह अलैह ने कहीं अपने तफसीर में लिखा है वो ये कि अल्लाह सुबहान व तआला ने शुरू ज़माने से इब्तिदा से दो सिलसिले चलाए, एक किताबुल्लाह का कि अल्लाह की किताब को वक्तन फवक्तन आती रही, कभी नई किताब और कभी ऐसा हुआ कि पैगंबर आए और पुराने नबी की किताब को दोबारा जिंदा किया, उस पर लोगों को चलाया। ये एक सिलसिला और ये शुरू से चला रहा है और किताब के जरिए रास्ता बताया जाता है कि ये ऐसा करना है ऐसा, ये मैनुअल है, गाइड बुक है किताब। और दूसरा सिलसिला जो अल्लाह सुबहानहु व तआला ने चालू रखा है वो है रिजालुल्लाह, कि अल्लाह सुबहानहु व तआला किताब के साथ आदमी भी भेजता है। कभी भी ऐसा नहीं हुआ कि सिर्फ किताब उतरी, कि मैनुअल है अल्लाह की तरफ से पैगाम आया या फरिश्ते कहते कि ये मैनुअल है, अब तो आप तुम लोग इस जमाने के लोग उसको ले लो, उस पर अमल करो। कभी भी ऐसा नहीं हुआ, हर दौर में किताब के साथ रजुल आया, किताबुल्लाह के साथ रिजालुल्लाह आए, किताब आया नबी आया। बल्कि ऐसा तो हुआ है कि नया पैगंबर, ऐसा कभी नहीं हुआ कि नई किताब आई और पैगंबर साथ में नहीं, लेकिन ऐसा तो हुआ है कि नई किताब तो नहीं आई, नया पैगंबर आया और पुरानी किताब ही पर उसने उस पैगंबर ने जोर दिया। अब ये दोनों क्यों? इसे कि दोनों जरूरी है सिरात मुस्तकीम पर चलने के लिए। दोनों जरूरी क्यों है मुख्तसरन समझा दूं आपको ये, और हमारे लिए क्यों अहम है ये बात समझना, ये भी समझ में आ जाएगा। इसलिए कि हक पर चलने के लिए, मंजिल सिरात मुस्तकीम पर चलने के लिए दो चीजों की जरूरत पड़ती है, एक रास्ते का इल्म कि ये रास्ता है, इस तरफ जाना है, फिर इस तरफ मुड़कर फिर यहाँ। रास्ते का इल्म तो आप कभी भी मंजिल मकसूद तक नहीं पहुंच सकते है। और दूसरी चीज जिसके जरूरत पड़ती है वो रास्ते पर चलने की ताकत। रास्ते पर चलने की ताकत नहीं है किसी के पास तो आप लाख मचाओ, उसे रास्ता दिखाओ, वो मंजिल मकसूद तक नहीं पहुंच सकता है। अब रास्ते का इल्म वो मैनुअल और गाइड बुक से हासिल होता है, कुरान किताब और उसकी जो भी तशरीह पैगंबर उसकी करता है। और रास्ते पर चलने की ताकत के लिए रूहानियत की जरूरत है, और ये अल्लाह सुभान व तआला का उसूल है कि रूहानियत का असल मखजन किताबें नहीं होती, असल मखजन और असल रूहानियत का स्टोरेज वो कुलूब में होता है, दिलों में होता है। तो अल्लाह सुबहान व तआला मैनुअल भी भेजते हैं और मैनुअल के साथ ऐसे शख्स भी भेजते हैं जिसका दिल रूहानियत से भरा हुआ होता है, ताकि उस शख्स की सोहबत की बरकत से, उस शख्स की रहनुमाई की बरकत से वो रूहानियत मुंतकिल होती है। तो किताब के जरिए और किताब की तशरीह के जरिए वो रास्ता मालूम होता है, और पैगंबर की सोहबत, पैगंबर की रहनुमाई की बरकत से उसके दिल में जो रूहानियत है वो मुंतकिल होती है और उसकी बरकत से रास्ते पर चलने की ताकत नसीब होती है। इससे हमें क्या मालूम हुआ कि हमारे ज़माने में भी दोनों की ज़रूरत है। हमारे ज़माने में अगर किसी को रास्ते पर चलना हो, मंजिल मकसूद तक पहुँचना हो, जन्नत तक, अल्लाह तक, तो एक तो एक इल्म ज़रूरी है, किताब का इल्म और किताब की तशरीह। अब किताब का इल्म तो दुरूसुल कुरान वो तो किताब का इल्म है ही, लेकिन दुरूसुल हदीस भी तो किताब की तशरीह है। जो भी उलमा के बयानात, उलमा की किताबें हैं, वो किताब की ही की तशरीह है। चाहे उस वक्त को ज़रूरी नहीं कि वो आलिम कोई आयत बयान करके उसकी तफसीर करे, जो कुछ बयान कर रहा है वो किताबुल्लाह की तशरीह हदीस ही से है, तो ये मैनुअल है। तो इल्म लेना पड़ेगा उलमा से, सही रास्तों से, इसे कि ये रास्ता है। और उसके बाद जिन लोगों के कुलूब में रूहानियत है, नेक लोग, मुत्तकी लोग, अहलुल्लाह, और वो रूहानियत वही रूहानियत है जो कल्ब नबवी सल्लल्लाहु अलैहि वसल्लम से चलती आ रही है, ऐसे ऐसे कुलूब वाले की सोहबत में जाकर उनसे के रहनुमाई लेकर उनसे सोहबत उनके उनसे रूहानियत हासिल करनी पड़ती है। और जब ये दोनों काम होते हैं तो फिर आदमी रास्ते पर चल सकता है, कमा हक्का हो रास्ते पर चल सकता है और वो मंजिल मकसूद तक पहुंच सकता है। इसीलिए अला सिरात मुस्तकीम आया, उससे पहले पैगंबरों का जिक्र रिजालुल्लाह, उसके बाद किताबुल्लाह का जिक्र। तो खैर, अला सिरात मुस्तकीम, मजबूत रास्ते पर, तंजील अल अजीज रहीम। हमारे जमाने में दोनों तरफ कमी है। बाज लोग तो रास्ते पर चलने की फिक्र लेकिन इल्म की फिक्र है ही नहीं। ये धोखा है, ये शैतानी धोखा है। फिक्र पैदा करके शैतान ये धोखा दिलाता है, ये बावर कराता है कि मैं तो अल्हम्दुलिल्लाह मैं तो बहुत अच्छा हूं, मैं तो दीन की बहुत फिक्र कर रहा हूं। तो दीन की फिक्र काफी नहीं है। दीन का माना है अल्लाह को राजी करना, और अल्लाह को राजी करने के लिए अल्लाह सुबहान व तआला ने कानून बताया कि ये चीजें, इन चीजों से मुझे मैं राजी होता हूं, इन चीजों से मैं नाराज होता हूं। इसको सीखना पड़ेगा, अपनी तरफ से अल्लाह को राजी करने की कोशिश इस इल्म के बगैर, ये धोखा है, ये गलती। और दूसरी गलती, इल्म तो है लेकिन रास्ते पर नहीं चल पा रहे हैं इसलिए कि अपने सोहबत की फिक्र नहीं करते हैं। अहलल्लाह मुत्तकी लोगों की सोहबत की, ये रूहानियत जो कुलूब में है वो हासिल करने की कोशिश नहीं करते हैं। हमारे जिंदगियों में जो कुछ थोड़ा बहुत दीन है उसका भी असल, एक तो इल्म और दूसरा है कि जो हम चल रहे, जो चलने की थोड़ी बहुत ताकत हमारे अंदर में, वो भी इसलिए कि हमें भी हो सकता है हमें किसी अहलुल्लाह की सोहबत ना मिली लेकिन नेक लोगों की सोहबत मिली। ये उन्हीं के असरात है। जिस तरह जहाँ कहीं जिस किसी के दिल में नबी रूहानियत है वो नबी सल्लल्लाहु अलैहि वसल्लम ही के दिल से असर लिया हुआ है। तो हर दौर में जो रूहानियत किसी के दिल में है वो अहलुल्लाह और मुत्तकी लोग जिन्होंने वहां से रूहानियत ली वो उन्हीं से लिया हुआ है। इन्नमा अना कासिमुन वल्लाहु युती, नबी सल्लल्लाहु अलैहि वसल्लम कहकर दे गए कि देता तो अल्लाह है, रूहानियत देता तो अल्लाह है लेकिन चूंकि अल्लाह सुबहानहु व तआला का उसूल है कि रूहानियत कुलूब में स्टोर होता है और कुलूब से लिया जाता है, इसलिए इन देता अल्लाह है, अल्लाह युती लेकिन इन्नमा अना कासिमुन, तकसीम मैं करता हूं, डिस्ट्रीब्यूशन का काम मैं करता हूं, मेरे दिल से लोगों में तकसीम होती है। और हर जमाने में जिनके दिलों में रूहानियत से वहां से तकसीम होगी। तंजील अल अजीज रहीम, तो पैगंबर का जिक्र आ गया, रास्ते का जिक्र आ गया, आगे हमने जिक्र किया कुरान का जिक्र आया है। कुरान क्या है? तंजील अल अजीज रहीम, ये उसकी तरफ से उतारा गया है जो अजीज है और रहीम। अजीज का माना जबरदस्त, बहुत ज्यादा ताकतवर, जिसका कोई मुकाबला नहीं करता। और रहीम का माना रहमत वाला, मेहरबानी करने वाला। ये दोनों सिफात एक साथ जानबूझकर जमा की गई। ये दोनों सिफात, दोनों डिस्क्रिप्शन एक लिहाज से ऑपोजिट है, कोई जबरदस्त और दूसरे तो बहुत मेहरबान रहीम। इंसान में शाज़ नादिर आप किसी को ये दोनों औसाफ के साथ एक साथ मुतसिफ कर सकेंगे, लेकिन ये अल्लाह सुबहान व तआला की जात बड़ी अजीब व गरीब है कि ऐसे हर जो अच्छी सिफत का जामे है। तो तंजील अल अजीज रहीम, जबरदस्त मेहरबान, ये दो औसाफ का यहाँ जिक्र क्यों? इसे कि ये कुरान उतारा गया। जब कुरान उतारा गया तो जाहिर है कि अब लोग दो जमातों में तकसीम हो जाएंगे, जो कुरान पर अमल करने के लिए तैयार है और जो अमल करने के लिए तैयार नहीं है। जो अमल करने के लिए तैयार है, जो अमल करने के लिए तैयार नहीं है, उनके लिए कहा गया कि ये उस जात की तरफ से उतारा गया कुरान जो जबरदस्त है। तो ये मत समझो कि वो इंतकाम नहीं लेगा, नामुमकिन। कुरान पर अमल नहीं हो रहा है तो हो सकता है मोहलत मिल रही है, ढील दिया जा रहा है, लेकिन इससे ये नहीं समझना चाहिए कि कुरान उतारने वाला आजिज है। नहीं, वो जबरदस्त है। और दूसरी तरफ जो جو لوگ اس پر عمل کر رہے تو وہ ان کے ساتھ مہربانی کر رہا کرتا ہے, رحیم ہے. رحیم کا معنی رحمت والا, لیکن رحیم کا معنی بالخصوص وہ جو آخرت میں مہربانی اور رحمت سے نچاور کرے گا. تو دنیا میں تو ہے لیکن رحیم یعنی ان لوگوں کا ابدی انجام بہت اچھا ہوگا, اس آخرت میں ان کو اللہ کی رحمت ملے گی. تنزیل العزیز الرحیم, لتنذر قوما, تاکہ آپ ڈرائے قوما ایسے قوم کو, ما انذر آباؤہم, جن کے باپ داداؤں کو پہلے, جن کے آبا کو پہلے ڈرایا نہیں گیا, فہم غافلون, اس لیے وہ غفلت میں پڑے ہوئے ہیں. ہم پہلے عرض کر چکے کہ یہاں عرب کا ذکر, لتنذر قوم, آپ ایسے قوم کو ڈرانے کے لیے جا رہے ہیں, اور ایسے قوم سے مراد عرب. ما انذر آباؤہم, ان کے قریبی آبا و اجداد, کئی پشتوں سے ان کو ڈرایا نہیں گیا. ان کو ڈرایا نہیں گیا کا معنی یہ نہیں کہ ان کو نبی, ان کو پیغام حق نہیں ملا, نہیں, اس کا معنی ہے کہ ان کو ڈائریکٹلی نبی کی زبان سے پیغام حق نہیں ملا. پیغام حق تو اللہ سبحانہ و تعالیٰ ہر دور میں پہنچاتے ہیں لوگوں تک, تاکہ وہ, ورنہ وہ اس پر عمل کیسے کر سکیں گے. لیکن ظاہر ہے کہ نبی کی زبان سے پیغام حق سننا اور کسی اور کی زبان سے پیغام حق سننا دو الگ باتیں ہیں. تو لتون ما انذر آباؤہم, ان تک نذیر نبی کئی پشتوں سے نہیں, اسماعیل علیہ السلام سے کافی سال ہو گئے کوئی نبی نہیں آیا, ما, اور اس لیے کیا ہوا, وہم غافلون, وہ غفلت میں پڑے ہوئے ہیں. پیغام تو آیا لیکن وہ نبی کے جو لاتا ہے جو تاثیر نہیں ہے, اس لیے وہ غفلت میں پڑے ہوئے ہیں. اللہ سبحانہ وتعالی ہم سب کو ان آیتوں کو سمجھنے کی توفیق نصیب فرمائے, ان پر جو کچھ کہا گیا اس پر عمل کرنے کی توفیق نصیب فرمائے, صراط مستقیم پر چلنے کی توفیق نصیب فرمائے, اس کے لیے جس علم کی ضرورت ہے وہ حاصل کرنے کی توفیق نصیب فرمائے, جو روحانیت کی ضرورت ہے وہ بھی حاصل کرنے کی توفیق نصیب فرمائے, جو پیغمبر کے ذریعے اللہ سبحانہ وتعالی جو رحمت کو عام کرتے ہیں, جو ہدایت کو عام کرتے ہیں, اور جو اللہ سبحانہ وتعالی زندہ رکھتے ہیں, اس سے فائدہ حاصل کرنے کی توفیق نصیب فرمائے. آمین. وآخر دعوانا الحمدللہ رب العالمین, صلی اللہ علی نبینا محمد وعلی آلہ وصحبہ اجمعین. سبحان اللہ وبحمدہ, سبحان اللہ. محنت تو کچھ بھی نہیں.